सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जबाट हरेक दिन बिहान 7 बजेदेखि सभा 7 बजेसम्म प्रसारण हुने नियमित कार्यक्रम आजको सन्दर्भमा हामी विभिन्न समसामयिक विषय र सन्दर्भमा छलफल र संवाद गर्दै आइरहेका छौँ। प्रदेश नम्बर 2 रोजगारी सिर्जना र त्यसका लागि लगानी भित्र्याउन निजी क्षेत्रसँग साझेदारी र सहकार्य गर्नका लागि प्रदेश सरकारले काम थालेको छ। प्रदेश 2 रोजगारी सिर्जना, आर्थिक वृद्धि तथा लगानी आउने वातावरण निर्माण गर्ने उद्देश्यले प्रदेश सरकारले निजी क्षेत्र सल्लाहकार समिति पनि गठन गरेको छ। खास गरी प्रदेश 2 कृषि, उद्योग र पर्यटन यो प्रदेशको समृद्धिको आधार भएको पनि पहिचान गरेको छ। यो क्षेत्रमा प्रचुर लगानी भित्र्याउन सकिने विभिन्न सरकारवालाहरूको पनि ठम्याइ छ। यिनै 3 क्षेत्रमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको पनि बुझाइ छ। कृषि, उद्योग र पर्यटन मध्ये पर्यटन प्रवर्धनमा निकै सक्रिय भएर लाग्नुभएका होटल तथा पर्यटन व्यवसाय सङ्घ प्रदेश नम्बर 2 महासचिव 12 अध्यक्ष तथा जितपुर सिमरा उद्योग वाणिज्य सङ्घका पनि वरिष्ठ उपाध्यक्ष रहनुभएका होटल तथा पर्यटन व्यवसायी मोहन शर्मा लामिछानेसँग आज कुराकानी गर्छौँ। हामी लामिछानेजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
जसरी यहाँ पहिलेदेखि नै होटल व्यवसायी र पर्यटन व्यवसायमा लागिरहनु भएको छ, प्रदेश 2 पनि यहाँ सक्रिय रूपमा प्रदेश 2 पर्यटन व्यवसाय र आर्थिक समृद्धिको लागि भनेर पहल कदमी गरिरहनु भएको छ, यहाँले कसरी हेर्नुहुन्छ प्रदेश 2 आर्थिक समृद्धिमा पर्यटनको प्रभाव अथवा पर्यटनको महत्त्वलाई?
तपाईँले राम्रो प्रश्न सोध्नु भएको छ, धेरै धेरै धन्यवाद। तपाईँले कुरा उठाइसक्नुभयो कि 2 प्रदेशको चाहिँ समृद्धिको लागि यो जुन पर्यटन भन्ने शब्द छ, त्यो शब्द उच्चारण गरेर मात्रै भएन, अब हामीले चाहिँ काम गरेर देखाउने बेला आएको छ। हल्लाहरू अलिकति प्रचार प्रसारहरू थोरै मात्रामा अगाडि बढ्न सुरु भएको छ, केही सरकारको ध्यान आकर्षण भएको छ, तर अब नीतिगत रूपमा नै काम गरेर अगाडि बढ्न पर्ने चुनौती चाहिँ आइपरेको छ। यो एउटा एकदम राम्रो अवसर पनि हो। हामीले अब नीतिगत सुझावहरू पनि मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई दिएका छौँ प्रदेशको तर्फबाट, त्यो हुनाले अब चाहिँ काम गरेर अगाडि बढ्ने नै बेला आएको छ, समृद्धि हासिल हुन्छ।
यहाँको पर्यटन व्यवसायमा लामो अनुभव पनि रहेको छ, प्रवर्धनको लागि विभिन्न आन्तरिक पर्यटकीय क्षेत्र तथा आन्तरिक पर्यटन व्यवसायहरूसँग तथा भारतका पर्यटन व्यवसाय र क्षेत्रहरूमा पनि यहाँको अवलोकन भ्रमणहरू भइसकेको छ होइन। त्यसरी हेर्दाखेरि अहिलेको भर्जिनल्यान्ड, जुन पर्यटनको लागि भर्जिनल्यान्ड मानिन्छ प्रदेश नम्बर 2, यो प्रदेश नम्बर 2 चाहिँ भर्जिनल्यान्डको रूपमा विकास गर्नको लागि पूर्वाधारहरू के तयार गर्नु आवश्यक छ अहिले मुख्य रूपमा पर्यटन व्यवसाय अथवा पर्यटन क्षेत्रमा?
मेन कुरा त पूर्वाधारै हो। हेर्नुहोस्, पूर्वाधार विकास नभएसम्म सहज रूपमा पर्यटकहरू आउने वातावरण बन्न सक्दैन।
हजुर,
त्यस कारणले गर्दाखेरि हामीसँग अब थुप्रै अवसरहरू छ, थुप्रै स्थानहरू छ, थुप्रै चाहिँ हामीसँग भएको चाहिँ पर्यटकीय गन्तव्यहरू छन्, तर तिनको प्रचार प्रसार हामीले नजिकै रहेको भारतको विभिन्न सहरहरूमा गर्न सकिरहेका छैनौँ। मेन कुरा समस्या यो छ, हामीले के सरकारले केन्द्र सरकारले के हेर्छ भने भिजिट वर्ष 2020 भनेर विदेशीहरू त भित्राउने भनिरहेछ, तर त्यो विदेशीहरू देशको कुन कुन ठाउँमा पुगिरहेछ त, कुन कुन देशको कुन कुन ठाउँमा पुर्याउने उद्देश्य हो त
हजुर
भन्ने कुरा चाहिँ त्यो स्पष्ट खाकाहरू छैन। हामीले केन्द्र सरकारलाई पनि सुझावहरू दिएका छौँ, जबसम्म पर्यटकहरू 20 लाख पर्यटक भित्राउने भनेर भनिएको छ, जबसम्म 2 प्रदेशमा पर्यटकहरू ती पर्यटकहरू आगमन हुँदैन तबसम्म त्यो भिजिट 2020 सफल हुँदैन है भनेर हामीले ध्यान आकर्षण गरिसकेका छौँ।
हेर्नुहोस्,
काठमाडौँ गएर टुरिज्म बोर्डमा होस् अथवा त्यो भिजिट 2020 संयोजकलाई होस्, हामीले यो सबै कुराहरू बताइसकेका छौँ, तर उहाँहरूको धारणा पनि स्पष्ट रूपमा के छैन भन्दाखेरि 2 प्रदेशको चाहिँ हो, उहाँहरूलाई थाहा छ भर्जिन एरियाहरू हो, 2 प्रदेशको जनकपुर आफ्नै एउटा गन्तव्य हो होइन, अरू अब नाम चलेको अब ठाउँहरूको विषयमा भन्नुपर्दाखेरि उहाँहरूले कहाँ जाने त, पर्यटकलाई कहाँ लाने त भन्दाखेरि एउटा स्पष्ट खाका दिन सक्नु भएको छैन होइन, सङ्घीय सरकारले भनौँ काठमाडौँले
भनौँ
बाहिरबाट आउने पर्यटकहरूको हकमा, त अहिले अलिकति चितवन नेसनल पार्क किन, चितवन नेसनल पार्क मात्रै अर्को पनि पार्क छ भनेर अहिले बर्दिया तपाईँको उतातिर अलिकति हाइलाइटहरू भइरहेको अवस्थामा हामीले भर्जिन नेसनल पार्कको रूपमा पर्सा नेसनल पार्क पनि छ हामीसँग भनेर हामीले अहिले जोडेका छौँ, यो नै उपलब्धि हो। अहिले पर्सा नेसनल पार्कले चाहिँ अब केन्द्रबिन्दुलाई राखेर चुरियाको चाहिँ डाँडाहरूमा चाहिँ तपाईँको चाहिँ रक गार्डनहरू चाहिँ निर्माण गरेर यतातिर गएर हामीसँग भएको पानीको स्रोतहरूलाई सञ्चित गर्दै र जनकपुर र सीतापुरसम्मको चाहिँ एउटा सर्किट हामीले बनाउने होइन, जस्तै पर्सामा पर्सागढीको अवधारणा हामीले ल्याएको छौँ, पर्सागढीलाई चाहिँ केही बनाउनुपर्छ भनेर पर्सामा चिल्ड्रेन पार्कहरू बनाउनुपर्छ, फन पार्कहरू बनाउनुपर्छ, जबकि इन्डियनहरू आएर रमाउने वातावरण बन्द पऱ्यो एक दुई दिन बस्नुको लागि भनेर हामीले त्यहाँ बनाएको छौँ।
हजुर,
अहिले त्यसपछि गढीमाई र सिमरनगढलाई पनि ऐतिहासिक धार्मिक पर्यटक पर्यटनको क्षेत्रको रूपमा हामीले चाहिँ नीतिगत सुधारमा प्रदेश सरकारलाई पनि दिएका छौँ। त्यसै कारणले गर्दाखेरि यो भर्जिन भर्जिन भनेर यो पर्यटनलाई भर्जिनको रूपमा लिएर तपाईँको ऐतिहासिक सम्पदाहरूको बारेमा चाहिँ सूचीकृत गर्दै कहीँ अब धर्मशालाहरू बनाउने, कहीँ चाहिँ त्यसको चाहिँ तपाईँको सुन्दरीकरण गर्ने, जस्तै अब जङ्गलभित्र रहेको दहहरूलाई सुन्दरीकरण गर्ने, त्यहाँ गएर चाहिँ जङ्गली जनावरहरू हेर्ने वातावरणहरू बनाउने, त्यही नै हो हामीले पूर्वाधार विकास भनेको बाटो बाटोघाटोहरू सहज हुनु पर्यो
होइन।
त्यसैले पहिलो कुरा चाहिँ पूर्वाधार विकास नभइकन
जसरी जनकपुर प्रदेश नम्बर दुईमा चाहिँ पहिलो पर्यटकीय स्थल धार्मिक पर्यटकीय स्थलको रूपमा नाम लिँदाखेरि जनकपुर पहिलो नम्बरमा आउँछ, तर कतिपय यहाँका प्रदेश सरकारमै सहभागी भएका र भनौँ न सङ्घीय सरकारमा पनि सहभागी भएका नेताहरूले नेतृत्वहरूले पनि पहिले चाहिँ भनिरहेका थिए कि जनकपुरको भेटीले मात्रै प्रदेश समृद्ध हुन सक्दैन भन्ने कुराहरू पनि गरिरहेका थिए होइन। त्यसरी हेर्दाखेरि चाहिँ अब धार्मिक पर्यटकीय स्थलले मात्रै प्रदेशको समृद्धि हुन सक्ला अथवा अन्य योभन्दा बढी प्राथमिकता चाहिँ अन्य पर्यटकीय क्षेत्रहरूलाई गर्नु पर्ला के लाग्छ यहाँलाई?
अब हेर्नुहोस् न, अब धेरै जस्तो नेपालमा आउने पर्यटक भनेको तपाईँको कि हिमालसँग सम्बन्धित भएर आउने हो
हजुर
होइन, पहाडसँग सम्बन्धित भएर कि तपाईँको धार्मिकसँग सम्बन्धित भएर कि पर्यावरण भनौँ न जङ्गल जङ्गली जनावर खोलानाला होइन, यो नै हो खास पर्यटकको हब भनेको नै यो चिजहरू नै हो। दुई नम्बर प्रदेशको चाहिँ नम्बर वानमा किन जनकपुरै परिराखेको छ भने धार्मिकको हिसाबले तपाईँको त्यो अनुसारको चाहिँ सर्किट बनिरहेको छ, रामायण सर्किट
हजुर।
अब बौद्ध सर्किट भन्ना साथ के भएको छ भने बौद्ध सर्किटको रूपमा दुई नम्बर प्रदेश छैन
होइन,
किनभने बुद्धको ठुल्ठुलो स्तूपाहरू ठुल्ठुलो गन्तव्यहरू छैन यहाँ
होइन,
छन त छ यहाँ निजगढमा नजिकै एउटा केपालतेन गुम्बा भन्ने छ, त्यसलाई प्रचार प्रसारमा लान सकिएको छैन
होइन।
धार्मिक पर्यटनमा त अब मुस्लिमको एउटा हामीले अहिले एउटा पारेका छौँ तपाईँको महोत्तरीमा एउटा चाहिँ मुस्लिमको पनि एउटा गन्तव्य छ, त्यसलाई पनि गर्नुपर्छ भनेर अहिले नीति सुझावमा राखेको छौँ हामीले होइन। अर्को कुरा चाहिँ के हो भने हाम्रो यहाँको दुई नम्बर प्रदेशको मुख्य अब नाका भनौँ न नाकासँग नजिक रहेको, तिन नम्बर प्रदेशको पनि नजिकै
होइन,
चितवनसँग पनि टच भएको हिसाबले अब दोस्रो गणपतिको रूपमा चाहिँ पर्यटनको रूपमा चाहिँ यो प्रशान्त पार्क नै राखेको छौँ हामीले। पहिलो धार्मिकमा जनकपुर छ र दुई नम्बर प्रदेशको यतातिरको सबै सर्किटलाई चाहिँ हामीलाई चाहिँ खास हुन्छ नि डे होल्ड गर्नुपर्ने हो, पर्यटकहरूलाई चाहिँ अलिकति मनोरञ्जन दिएर एक दिन बस्नेलाई दुई दिन बसाउनु पर्ने हो, हामीलाई यही हुनुपर्छ भन्ने छैन नि त होइन। त्यो कारणले गर्दाखेरि धार्मिकमा चाहिँ जनकपुर पर्नु स्वाभाविकै छ। त्यसमा अरू चाहिँ अब रामायण सर्किटको कारणले मैले अघि भने नि त्यसमा धार्मिकको रूपमा भयो भने अब हामीले पर्यटनको रूपमा र कृषि पर्यटन अब अलिकति हामीले जोडौँ, औद्योगिक पर्यटन पनि हामी राखेका छौँ। अहिले औद्योगिक पर्यटनको सुरुवातमा चाहिँ हाम्रो बिजनदेखि पत्लायासम्मको चाहिँ यो औद्योगिक करिडोर छ, यसलाई व्यवस्थित गरेर नेपालभरमा भएको विद्यार्थीहरू भ्रमण गर्न आउँदाखेरि सहज रूपमा फ्याक्ट्रीको भ्रमण गर्न पाउने वातावरण बन्नु पऱ्यो
होइन,
त्यहाँ सुन्दरीकरण हुनु पर्यो, त्यहाँ पोल्युसन हुनु भएन होइन। अनि त्यसपछि गएर तपाईँको चाहिँ अर्को कुरा पनि हामीले चाहिँ के जोड्न खोजेका छौँ भन्दाखेरि आधुनिक कृषि होइन, अब अरू देशमा जाँदाखेरि कृषिको चाहिँ योजनाहरू हेर्नलाई मान्छे दुई तिन दिनहरू नै बस्ने
हुन्छ,
तर नेपालको तराईको फाँट दुई नम्बर प्रदेशको जुन छ त्यो कुराहरू भने त कृषिसँग सम्बन्धित छ होइन, उद्योगसँग सम्बन्धित छ। त्यसो भएर हामीले कृषि उद्योग पर्यटन होइन पर्यटनमा पनि धार्मिक र तपाईँको पर्यापर्यटन भनेका छौँ यो कुराहरू हो। मेन कुरा अब यही नै फर्स्ट भन्ने कुरा छैन, किनभने भारतबाट आउने अधिकांश पर्यटकहरू धार्मिक आस्था राखेर नेपाल फिर्ने हुन्छन् हेर्नुहोस् है।
हजुर हजुर,
त्यो कारणले गर्दाखेरि धार्मिक र पर्यटन र अरूलाई जोड्न सकियो भने हामी सहरको चाहिँ यो चाहिँ दुई नम्बर प्रदेशको चाहिँ बोर्डर सिटीहरू छन् नजिकै रहेको चाहिँ भारतको सिमानामा रहेका ठाउँहरूबाट थुप्रै प्रकारका मानिसहरू नेपाल भ्रमण गर्न आउने सम्भावनाहरू छ, त्यसलाई हामीले क्याच गर्न पर्यो। अहिले भारतमा भएको चाहिँ तपाईँको मदिरा निषेधको चाहिँ जुन प्रकारको छ त्यसलाई हामीले क्याच गर्न सक्नु पर्यो। त्यही कारणले गर्दाखेरि नै अहिले बिजनेसमा ठुल्ठुलो होटलहरू खुलिरहेको छ, क्यासिनोहरू बनिरहेको छ नेपालमा, क्यासिनो सञ्चालन त भारतमा छैन होइन। भने मुख्य हामीले लक्ष्य चाहिँ के गर्नुपर्ने, भारतीय पर्यटकलाई चाहिँ मेन केन्द्रबिन्दुमा राखेर हामीले योजनाहरू बनाउनुपर्छ नेपालमा अहिले बनाउँदाखेरि दुई नम्बर प्रदेशमा. अब दोस्रो कुरा चाहिँ के छ भने चाइनाको मान्छेहरू पनि हाम्रो दुई नम्बर प्रदेशमा बढी नौलो प्रकारले आउन सक्छ. एकदम फरक रीतिरिवाज छ.
हजुर,
यो डाँडा काँडा जो चाइनाको चाहिँ हिमालीसँग मिल्ने भयो, पहाडीसँग अलि नमिल्ने, तराईसँग त कुनै पनि हालतमा केही पनि रहनसहन रीतिरिवाज संस्कृतिहरू पनि मिल्दैन.
हजुर,
त्यही कारणले हाम्रो यहाँ भएको चाहिँ तपाईँको मैथिली संस्कृतिहरू, भोजपुरी संस्कृतिहरू र तपाईँको चाहिँ थारू संस्कृतिहरू, धाँगड संस्कृतिहरू छन् यहाँ भएको, यो संस्कृतिलाई चाहिँ यहाँ भएको संस्कृतिलाई चाइनासँग पनि जोड्न सकिन्छ.
हजुर, अब त्यसरी जोड्नको लागि त यहाँको संस्कृतिको विकास पनि त्यही हिसाबले हुनु पर्ला नि त. यहाँको सांस्कृतिक विकासहरू हुन सक्ने
हुनु पर्यो. त्यसको ढाकीहरू हुन्छ नि, प्रस्तुतिहरू, जस्तै हामी नवलपरासी जान्छौँ, त्यहाँको चौधरीको चाहिँ नाचहरू हेर्न भनेर हामी त्यहाँ बस्छौँ,
होमस्टेहरूमा
बस्छौँ. त्यस्तो प्रकारको सरकारको होमस्टेहरू बनाउने, गाउँ गाउँलाई चाहिँ एउटा पर्यटनको चाहिँ गतिविधिमा सक्रिय बनाउने योजनाहरू हुनु पर्यो, होइन? त्यसमा चाहिँ ट्रेनिङहरूको आवश्यकता पर्छ. सबै महिलाहरूलाई, अब महिला तराईको महिलाहरू के छ, काम गर्न लाज मानिरहेको छ, होइन? लाजमा लाजलाई कसरी हटाउने त? यसले चाहिँ के गर्छ भने तपाईँको सिधै यो पर्यटनको गतिविधि गर्दाखेरि तराईमा जुन दारिद्र्य प्रथाहरू छ, जुन गरिबीहरू छ, त्यसलाई पनि हटाउँछ.
तर मोहनजी, एउटा कुरा जसरी हजुर जसरी यहाँले कुरा गर्नुभयो नि, अहिले प्रदेश नम्बर दुईमा चाहिँ भारतीय पर्यटकलाई बढी केन्द्रबिन्दुमा राखेर चिनिया पर्यटकहरूलाई पनि यहाँसम्म ल्याउन सकिन्छ भन्ने कुरा राख्नुभयो, होइन? नेपालको भौगोलिक भूबनावट र भूराजनीतिक अवस्थाले गर्दाखेरि पनि अलिकति नेपाल चाहिँ दबावमा परेको छ. जसरी चाहिँ चिनिया पर्यटकहरू यहाँ मधेससम्म आउँदाखेरि अथवा प्रदेश नम्बर दुईसम्म आउँदाखेरि र भारतीय पर्यटकहरू तातोपानीसम्म जाँदाखेरि त्यहाँको अलिकति राजनीतिक भूराजनीतिक अवस्थाकोले पनि नेपाललाई चाहिँ अलिकति प्रभाव पार्न सक्ला कि के देख्नुहुन्छ यहाँले?
एकदमै हो, त्यही भएर त्यसमा त अब सुरक्षा पनि जोडिन्छ नि त हाम्रो,
होइन?
सुरक्षा र अनुशासन र हस्पिटालिटिज भन्ने कुरा जोडिनु पर्यो त्यो क्षेत्रसँग.
हजुर हजुर,
त्यो सबै कुराहरू चाहिँ स्किल डेभलपमेन्टहरू, तालिमहरूमा आउने कुराहरू भयो. हामीले तालिमहरूको पनि बारेमा गाइडहरू प्रशस्त रूपमा हामीसँग हुनु पर्यो. गाइडको तालिम त्यो गाइडहरूले ह्यान्डलिङ गर्नु पर्यो. कसरी हामी अनुशासित तरिकाले चाहिँ त्यो पर्यटकहरूलाई चाहिँ घुमाउन सक्छौँ नेपालमा? जस्तै हामीले अस्ति पोखरामा गएर तपाईँको मुख्य पर्यटन मन्त्री सहभागी भएको एउटा कार्यक्रममा भाग लियौँ र हामीले त्यहाँ चाहिँ गएर हामी पर्यटन मन्त्रीलाई भेट्ने नै कार्यक्रममा थियौँ अनि हामीले नै त्यहाँ चाहिँ अब विरोध गरेर पोखरामा चाहिँ यस्तो भइरहेको छ भनेर प्रश्न सोध्न उचित नलागेर त्यहीँको एकजना पत्रकार साथीलाई हामीले मैले चाहिँ के भन्यो भने मधेसबाट आउने चाहिँ हाम्रो नेपाली साथीभाइहरू नै पोखरामा पर्यटक बनेर आउँदाखेरि र इन्डियाबाट नै पर्यटक बनेर आउँदाखेरि पोखरामा चाहिँ हेपिन्छ, धोपी भनिन्छ, भारतीय भनेर हेपिन्छ, पैसाहरू बढी लिइन्छ, ट्याक्सीहरूमा बढी पैसा लिन्छ, यो चाहिँ के हो? मन्त्रीलाई चाहिँ एकचोटि प्रश्न सोध्नुहोस् भनेर मैले एकजना पत्रकारलाई त्यहाँ चाहिँ सोध्न लगाएँ.
हजुर,
सोध्नुभयो उहाँले प्रश्न, होइन? अनि यस्तो प्रकारको चाहिँ गतिविधिहरू जुन प्रकारले छ, मधिसे भनिदिने, होइन, हेपिने, होइन, त्यो प्रकारले, किनभने हाम्रो चाहिँ एउटा भाषा संस्कृतिसँग जोडिएको कुराहरू छ भारतीय पर्यटकहरू पनि, अनि सबै भाषाहरू त बुझ्ने कुराहरू भयो नि. हिन्दी भाषा नेपाली नेपालीले पनि बोल्न नजान्नेले पनि बुझ्छ भने नेपाली भाषा पनि तपाईँको इन्डियन भारतीयहरू भई बिहारमा भएको साथीहरूले चाहिँ के भन्नु, पर्यटकहरूले चाहिँ के भन्दाखेरि बुझ्नुहुन्छ उहाँहरू.
अनि
अलिकति फिलिङ के हुन्छ, पैसा चाहिँ हामी खर्च गरेर नेपालमा रमाउने, होइन, तर हामीलाई चाहिँ एउटा आत्मसन्तुष्टि प्राप्त हुँदैन भन्ने कुराहरू आउँछ नि त. त्यही भएर यो सबै कुराहरू चाहिँ सहज छैन, सहज बनाउने कुराहरू सहज भइरहेको छ, अहिले पनि गरिरहेको छ नि. कतिपय भारतीय पर्यटकहरू चाहिँ पुगिरहेको छ, तातोपानी नाका त अब भर्खर खुल्दैछ, अब तपाईँको एकदम डेभलपिङ अवस्थामा एकदम नयाँ भएर खुल्दैछ. त्यहाँ पनि अब तपाईँको भारतीय मूलका पर्यटकहरू पुग्नुहुन्छ त्यहाँ, चाइनाको खासोसम्म हेर्नुहोस् अब नयाँ खुल्दैछ त्यहाँ, होइन भने यतातिर पोखरा मुक्तिनाथमा धेरै गइरहेको अवस्था छ तपाईँको, किनभने धार्मिक आस्था जनकपुरमा आओस् त्यो भारतीय, चाहे चाहिँ तपाईँको वीरगन्ज नाका भएर बसोस्, होइन, तर उनीहरूको सिधा गन्तव्य भनेको अहिले पोखरा मुक्तिनाथमा नै हुने गरेको छ. फर्केर आउँदाखेरि काठमाडौँ घुम्ने, त्यसपछि जनकपुर घुम्ने, फर्किने, त्यस्तो प्रकारको चाहिँ एउटा चाहिँ छ. त्यो कारणले सुरक्षा अब हामीले भने टुरिस्ट पुलिसहरू हुनु पर्यो ठाउँ ठाउँमा,
होइन,
त्यो कुराहरू नै हामीले नीतिगत सुधारमा राखेका छौँ.
हुन्छ, मोहनजी यहाँले आफ्नो अमूल्य समय दिएर हाम्रो संवादमा सहभागी हुनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद. हजुर, उहाँ हुनुहुन्थ्यो होटल तथा पर्यटन व्यवसाय सङ्घ प्रदेश नम्बर दुईका महासचिव, बाराका अध्यक्ष पनि हुनुहुन्छ, जितपुर सिमेरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ मोहन शर्मा लामिछानेसँग आज हामीले कुराकानी गऱ्यौँ. कार्यक्रम आजको सन्दर्भको आजको समय सकिएको छ, भोलि बिहान अर्को विषय र सन्दर्भका साथ उपस्थित हुने नै छौँ. तबसम्मको लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै म निरज पिठाकोटे पनि बिदा हुन्छु. नमस्कार.